आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आज त क्रिस्चियनहरूको क्रिसमस, उनीहरू आफ्नो प्रभुको जन्मदिन मनाउँदै हिँडेका हुन्। जाउँ हामी पनि हेरौँ।
खुसीको सन्देश यो सुनाउन आएका छौ, सुनाउन यो सबैलाई खाँचो छ, त्यसैले आएका छौ। यीशु ख्रीष्टको जन्म हो, पाप मोल तिरिदिन हामी जस्ता पापीको। बेथलेहेम गाउँको त्यो सानो गोठमा यीशु ख्रीष्टको जन्म हो, पाप मोल तिरिदिन हामी जस्ता पापीको।
Come on.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार तथा जय मसीह। श्रोता, आशा गर्दछु आज पनि तपाई सबै बडो मनको तयारीको साथ परमेश्वरको वचन अध्ययन गर्नको निमित्त आफ्नो आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ होला। म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। निश्चय नै आज पनि हामी केही विशेष कुरा पवित्र धर्मशास्त्रबाट सिक्नेछौ, जुन तपाई र मेरो निम्ति आत्मिक रूपमा लाभप्रद सिद्ध हुनेछ। श्रोता, म आशा गर्दछु कि तपाईहरूले आफू साथै अन्य मित्रहरूलाई पनि निरन्तर सुन्नको निम्ति यो कार्यक्रममा भाग लिनको निमित्त दिइरहनु भएको छ। म आशा गर्दछु यसरी नै आउने दिनहरूमा पनि तपाईहरू सुन्नुहुनेछ, आफ्नो बहुमूल्य सुझावहरू हामीलाई दिनुहुनेछ अनि हामी पनि तपाईहरूका सुझावहरूको सधैँ नै स्वागत गर्नेछौ। श्रोता, म तपाईहरूलाई धन्यवाद नदिइरहन सक्दिन, किनकि तपाईहरूले यो कार्यक्रमलाई नियमित रूपमा सुनेर आफ्नो बहुमूल्य समयलाई निकालेर यस कार्यक्रममा भाग लिइकन अनि यसबाट सिकेका कुराहरू, जानेका कुराहरू हामीलाई पत्रको मार्फतद्वारा बताउनु भएको छ। हामीलाई धेरै धेरै खुशी लाग्दछ तपाईहरूका सुन्दर सुन्दर पत्रहरू प्राप्त हुँदाखेरि। आशा गर्दछौ कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन, हामी पनि तपाईहरूका पत्रहरूको उत्तर दिने कोशिश गर्नेछौ चाँडो भन्दा चाँडो। त श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियमको प्रस्थान भन्ने पुस्तक त्यसको 21 र 22 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। मित्र, 21 अध्यायमा हामी सामाजिक कानून वा व्यवस्थातिर आएका छौं। यो व्यवस्थाको खण्ड महत्वपूर्ण यस समयमा विषय हो, किनभने इसरायलीहरू मिश्रमा दास वा कमरा कमारी भएका थिए र तिनीहरू अहिले परमेश्वरले देखाउनु भएको, प्रतिज्ञा गर्नुभएको मुलुकतिर प्रस्थानमा छन् र अहिले तिनीहरू बाटोमा आफ्नो प्रतिज्ञाको मुलुक जाने सिलसिलामा यात्रा गरिरहेका छन् र परमेश्वरले तिनीहरूलाई एक राष्ट्रको रूपमा सुव्यवस्थित पार्न विभिन्न किसिमका, विभिन्न क्षेत्रका नियम, व्यवस्था र कानूनहरू दिनुहुन्छ, जुन हामी धेरैको निम्ति अति नै धेरै सान्दर्भिक छ। आज पनि त्यो केवल इसरायलीहरूको त्यस अवस्थामा जति सान्दर्भिक छ, आज पनि हामी धेरै क्षेत्रमा ती त्यति नै सान्दर्भिक भएको हामी पाउँदछौ। त सबभन्दा पहिले हामी देख्छौ मालिक र कमाराको सम्बन्धको बारेमा व्यवस्था। प्रस्थान 21 अध्याय 1 र 2 पदमा भनिएको छ, अब मैले तिमीहरूको सामु राख्ने विधानहरू यी नै हुन्। तिमीहरूले हिब्रू अर्थात यहुदी कमारा किन्यौ भने त्यसले 6 वर्षसम्म सेवा गरोस्, तर सातौं वर्षमा केही नगरी र केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्। यी दुई पदहरूले स्पष्ट रूपमा बताउँछ कि इसरायलीहरूले आफ्ना जातिका कुनै पनि व्यक्तिलाई सधैँको लागि कमारा वा कमारी, दासी वा दास बनाउन हुँदैनथ्यो। अनि तीनदेखि छ पदमा भनिएको छ, त्यो एक्लै आएको भए एक्लै जाओस्, त्यसले विवाह गरेर आएको भए त्यसकी स्वास्नी पनि त्यससँगै जाओस्। यदि त्यसका मालिकले त्यसलाई स्वास्नी दिएका भए र त्यसले छोराछोरीहरू जन्माई भने स्वास्नी र छोराछोरीहरू त्यसका मालिकका हुनेछन् र त्यो मात्र स्वतन्त्र भई जाओस्। तर यदि त्यस कमाराले सफासँग मलाई मेरा स्वास्नी र छोराछोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्न भन्यो भने त्यसको मालिकले त्यसलाई न्यायकर्ताहरू कहाँ ल्याओस् र त्यसलाई ढोका कि ढोकाको सङ्घारमा ल्याएर त्यसको कान सुतारोले छेडोस्, त्यसपछि त्यो आजीवन मालिकको नोकर हुनेछ। मित्र, यो अति नै उल्लेखनीय व्यवस्थाले भन्दछ कि कोही पुरूष कमारा छ भने सात वर्षपछि तिनी स्वतन्त्र भएर जान सक्छन्। तर यदि तिनी कमारा भएको बेलामा भन्दा पहिले तिनले विवाह गरेका भए तिनले आफ्नो स्वास्नी आफैसँग लिएर जान सक्थे। तर यदि कमारा बसेको बेला त्यो कमारीसँग विवाह गर्दछ जो पहिल्यै उसको मालिकको कमारी थिए भने त्यस सन्दर्भमा तिनी एक्लै मात्र स्वतन्त्र भएर जान सक्छन्। तर उसको पत्नी हुन सक्छ, उसँग बच्चाहरू भए अझै उसको मालिकको अधीनमा र अधिकारमा हुन्छ। मतलब तिनी स्वतन्त्र भए जान सक्छन्, तर आफ्नो पत्नी र आफ्ना बच्चाहरू भए तिनीहरू चाहिँ जान सक्दैनथे। तर तिनी आफ्नो पत्नीलाई र मालिकलाई माया गर्छ भने स्वतन्त्र इच्छामा आफू बस्ने निर्णय गर्न सक्थे। यदि तिनी बस्ने नै निर्णय गर्छन् भने उसको मालिकले सुतारीले उसको कान छेड्नु पर्दथ्यो, र यसले चाहिँ यो कुराको संकेत गर्दछ कि उसले आफ्नो मालिकलाई र आफ्नो पत्नीलाई सदाको निम्ति सेवा गर्नेछ, माया गर्नेछ। मित्र, यो प्रभु येशूको सुन्दर तस्विर हो। उहाँ संसारमा आउनु भएर हाम्रो मानव चोलाको अवतारको धारणा गर्नुभयो, लिनुभयो आफैमाथि, र हामी सबै पापको कमारा थियौं, दास दासी थियौं। उहाँ स्वतन्त्र भएर जान सक्नुहुन्थ्यो। उहाँ स्वर्गीयमा मृत्युको ढोकामा भएर नगइकनै स्वतन्त्र भई फर्की जान सक्नुहुन्थ्यो। उहाँलाई क्रूसमा मर्न कति पनि अनि कुनै पनि आवश्यक थिएन, र उहाँ स्वैच्छिक रूपमा संसारमा आउनुभयो र आफैमाथि हाम्रो मानव चोलाको लिनुभयो। फिलिपी 2:8 पदमा भनिएको छ, रूपमा मानिस जस्तो भएर मृत्युसम्म आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्म आफैलाई होच्याउनुभयो। भजन संग्रह 40:6-8 पदले निरन्तर भन्छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, होम बलि र पाप बलि तपाईँ चाह गर्नुभएको छैन। तब मैले भने, हेर्नुहोस्, म आएको छु, पत्रको मुठामा मेरो विषयमा यस्तै लेखिएको छ, हे मेरा परमेश्वर, तपाईँको इच्छा बमोजिम गर्न म प्रसन्न छु, तपाईँको व्यवस्था मेरो हृदयमा छ। यस अनुच्छेदले ख्रिष्टको उल्लेख गर्छ, किनभने हिब्रू 10:5-9 पदले हामीलाई यो कुराको पुष्टि गरिदिन्छ, यो भविष्यवाणी पूरा भयो जब हाम्रा प्रभु यो पृथ्वीमा आउनुभयो। हिब्रू 10:5-9 पदमा भनिएको छ, यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो, होम बलिहरू र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनु भएन। तब मैले भने, हेर्नुहोस्, हे परमेश्वर, तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु, पुस्तकको मुठामा मेरो विषय लेखिएको छ। माथि भनिएको छ, बलिदानहरू, भेटीहरू, होम बलिहरू र पाप बलिहरू तपाईँले चाह गर्नु भएन, तपाईँ तिनीहरूमा प्रसन्न हुनु भएन जो व्यवस्था बमोजिम चढाइन्छ। अनि पछिबाट भन्नुभएको छ, हेर्नुहोस्, तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु, दोस्रोलाई स्थापित गर्नलाई उहाँले पहिलो चाहिँलाई खारिज गर्नुहुन्छ। ख्रिष्ट मानिस जस्तै बनिनुभयो। उहाँ हामी बेगर आफै स्वतन्त्र भइकन स्वर्गमा फर्की जान चुन्नु भएन। उहाँ नमरिकन यो पृथ्वी छोड्न सक्नुहुन्थ्यो, तर उहाँले भन्नुभयो, मेरो सन्तानहरूलाई माया गर्छु, म पापीहरूलाई प्रेम गर्छु। यसरी उहाँ मृत्युसम्म आज्ञाकारी हुनुभयो र हामीलाई पापको दासत्वबाट छुटकारा दिन क्रुसको मृत्युसम्म होचिनुभयो। ओ, यो ख्रिष्टको कस्तो सुन्दर तस्विर छ यहाँ, जुन दश आज्ञाहरू दिइसकेपछि यहाँ राखिएको छ। यसपछि व्यक्तिगत चोटहरूको बारेमा पनि हामी व्यवस्था विधानहरू देख्छौं। बार पदमा भनिएको छ, कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यो पनि मारिनै पर्छ। यो चाहिँ एक प्रकारको मृत्युदण्ड थियो। अनि तेह्र पदमा भनिएको छ, तर यदि कुनै मानिसले सो जानी जानी गरेको थिएन तर परमेश्वरले त्यसो हुनु दिनु भएको हो भने त्यो भाग्नलाई म एउटा स्थान तोकिदिनेछु। प्रिय श्रोता मित्र, हामीलाई यो कुराको जानकारी हुन आवश्यकता छ कि पलिस्तिनको मुलुकभरि छवटा शरणका शहरहरू थिए। जब कुनै निर्दोष व्यक्ति भागेर त्यस शरण स्थानमा जान्थे भने शरण पाउने थिए। यस शरणको शहरको बारेमा हामी पछिबाट अझ धेरै विवरणसहित देख्नेछौ, कुराकानी गर्नेछौ। चौध पदमा भनिएको छ, तर यदि अर्को मानिसलाई युक्ति गरेर कुनै मानिसले मार्यो भने त्यसलाई मेरो वेदीबाटै मार्नको निम्ति लैजानु। पन्ध्र पदमा, जसले आफ्नो बाबु वा आमालाई हिर्काउँछ त्यो मारिनै पर्छ। मित्र, यो चाहिँ घरको लागि परमेश्वरको सुरक्षा हो, वृद्ध आमा बाबुको लागि परमेश्वरको सुरक्षा हो। अनि सोह्र पदमा हामी पढ्छौ, जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्दछ अथवा पक्रिँदा त्यो त्यसकै हातमा फेला पर्छ त्यो मारिनै पर्छ। यसरी हामी निम्न पदहरूमा व्यवस्थाका सामाजिक कानूनको देख्छौ। घरमा बाइबल छ भने तपाईहरू त्यो बाँकी खण्डहरूलाई अध्ययन गर्न सक्नुहुन्छ। यसपछि हामी अध्याय 22 लागौं। प्रस्थान 21 24 अध्यायले सामाजिक कानूनसँग व्यवहार गर्दछ। सबभन्दा पहिले यस 23 अध्यायमा देख्नेछौ जाइ जेठा अधिकारको बारेमा व्यवस्था। मित्र, 21-24 अध्यायले त्यसमा प्रदर्शित व्यवस्थाले हाम्रा दिन प्रतिदिनको जीवनको हरेक क्षेत्रका सामाजिक कानूनसँग विधानसँग व्यवहार गर्दछ। कहिलेकहीँ यो व्यवस्थाहरू पढ्न पट्टै लाग्दो छ, यो कानूनी पुस्तक पढे जस्तै हो, तर पनि विश्वको प्रायजसो व्यवस्थाहरू विधानहरू यिनै नीति वचनहरूको आधारमा आश्रित छ। म खुशी छु कि परमेश्वरको वचनले भन्छ, तैले हत्या नगर्नु, यसले मलाई र मेरो परिवारलाई सुरक्षा गर्दछ। म खुशी छु कि बाइबलले भन्छ, तैले चोरी नगर्नु, यसले मसँग भएको थोरै जाइ जेथा सम्पत्तिको पनि सुरक्षाको आभास दिँदछ। यी र अरू व्यवस्थाहरू समाजलाई राम्ररी सुव्यवस्थित ढंगले चलाउने आधारभूत नियमहरू र कानूनहरू हुन्। 22:1 भन्दछ, यदि कसैले गोरू अथवा भेडा चोरेर त्यसलाई मार्यो कि बेच्यो भने त्यसले गोरूको सट्टा 5 गोरू र भेडाको सट्टा 4 भेडा दियोस्। म तपाईहरूलाई भन्न सक्दिन कि किन दोषीले एउटा गोरूको बदलामा सट्टामा 5 गोरू दिने र एउटा भेडाको बदलामा वा सट्टामा 4 भेडा दिने। तर नयाँ नियममा जकै भन्ने व्यक्तिले यो नीतिको, यो विधानको वा नियमको आफैले अभ्यास गरेको हामी देख्छौ। लुका 19:8 पदमा भनिएको छ, अनि जकै खडा भएर प्रभुलाई भने, हे प्रभु, हेर्नुहोस्, म आफ्नो सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, कोहीबाट अन्याय गरेर केही लिएको छु भने म 4 फिर्ता गरिदिनेछु। किन तिनले यो भने? तिनले मोसाको व्यवस्थाको विषयको आधारमा यो कुरा भनिरहेका थिए। आज हाम्रो व्यवस्थाले भन्छ, यदि तपाईले अर्को व्यक्तिको सम्पत्तिलाई हान्ति गर्नुभयो भने त्यसको क्षतिपूर्ति गर्नुपर्छ। हाम्रो समाजले माग गर्ने कुरा नै, जब तपाईले कुनै अर्को व्यक्तिको सम्पत्तिलाई क्षति गर्नुभयो भने त्यसको मूल्यको पैसा दिनुपर्छ
वा त्यसको बदलामा उही किसिमको चीज दिनुपर्छ। अनि मलाई लाग्छ चार गुणा धेरै सट्टामा बदलामा क्षतिपूर्ति गर्ने परमेश्वरको यो व्यवस्थाको माग मानव स्वभावको निम्ति अझ उत्तम कुरा होइन र? यदि हामीले अर्का व्यक्तिको क्षति गरेको कुनै पनि चीजको चार गुणा धेरै सट्टामा वा बदलामा दिनुपर्छ भने हामी अझ धेरै होसियारी हुनेछौ, होइन र? निश्चय नै मानव स्वभाव जहिले पनि एउटै छ र परमेश्वर पनि एउटै सधैँ उही हुनुहुन्छ। परमेश्वर जहिले पनि मानिससँग त्यस आधारमा व्यवहार गर्नुहुन्छ जुन मानिसको लागि उत्तम कुरा हो। अनि दुई पदमा हामी पढ्छौं, यदि चोर घर फोर्दै गरेको फेला पर्यो भने र त्यसलाई पिट्दा त्यो मर्यो भने त्यसको हत्याको दोष पिट्नेलाई लाग्ने छैन। हेर्नुहोस् यहाँ व्यवस्थाले आत्मरक्षाको अधिकार दिएको छ। परमेश्वरको व्यवस्थाले मानिसको धन सम्पत्ति उसको घरको सुरक्षा प्रदान गर्दछ, सुरक्षाको आभास दिन्छ। परमेश्वरको व्यवस्थाहरू आधारभूत नियम सिद्धान्तहरू हुन् जुन समाजलाई व्यवस्था र आज्ञा आदेश दिन्छ। यदि मानिसले प्रस्थानको पुस्तकमा दिएको परमेश्वरको सामाजिक कानूनलाई आज्ञा पालन गरे भने हामी सामाजिक समस्याहरू, हाम्रा देशका शहरहरू र बाटाहरूमा भेटाइरहेका समस्याहरू पाउने थिएनौ। अनि तीन पदमा भनिएको छ, तर घाम झुल्किसकेको भए त्यो दोषी हुनेछ, चोरले नोक्सानी भरिदिनुपर्छ, तर त्यससँग केही छैन भने चोरीको निम्ति त्यो बेचियोस्। यदि कुनै व्यक्तिले चोर्छ भने उसले आफूले चोरी गरेको कुराको लागि क्षतिपूर्ति गर्नै पर्छ, यतिसम्म कि आफैलाई दासोत्तमा बेचेर भए पनि त्यस क्षतिपूर्ति तिर्नै पर्छ। पाँच पदमा भनिएको छ, कसैले आफ्नो पशुलाई चराउँदा छोडिदियो र त्यो अर्काको खेत अथवा दागबारीमा चरेर खायो भने त्यसले आफ्नो खेत र दागबारीको सबैभन्दा असल उब्जनी त्यसको सट्टा दियोस्। यदि कुनै मानिसको गाई वा भेडा बाख्रा अर्काको खेतबारीमा पसेर चरेर खायो उसले त्यसको क्षतिपूर्ति दिनुपर्छ। अनि छ पदमा भनिएको छ, यदि झाडीमा आग लागि भएर अन्नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्म गरियो भने त्यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनै पर्छ। मित्र, यो व्यावहारिकताको पद हो। अनि सोह्र पदमा हामी पढ्छौ, यदि कसैले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यस मानिसले दुलहीको दाम दिएर त्यसलाई आफ्नो स्वास्नी तुल्याओस्। अर्को शब्दमा यदि कुनै व्यक्तिले कुनै केटीलाई कुकर्म गर्छ भने तिनले उसलाई निश्चय नै विवाह गर्न कर लाग्छ। सत्र पदमा भनिएको छ, तर त्यस केटीको बाबुले त्यो केटी त्यसलाई दिन इन्कार गर्यो भने त्यसले कन्या केटीको रीति बमोजिम दुलहीको दाम दिनुपर्छ। यदि केटीको पिता त्यस केटासँग विवाह गरिदिन चाहँदैन भने त्यस बलात्कारीले आफूले गरेको कुराको लागि दण्ड दिनुपर्छ। अठार पदमा भनिएको छ, जादुगरी गर्ने स्त्रीलाई जीवित नराख। अनि बीस पदमा, उन्नाइस पदमा, जसले पशुसित यौन सम्बन्ध राख्छ त्यो मारिनै पर्छ। जसले पशुसँग नराम्रो कुकर्म गर्छ यसले यो देखाउँछ कि तिनी कति नीच, कति घटिया तुच्छ व्यक्ति रहेछन्। किन परमेश्वरले यस्तो व्यवस्था बनाउनुभयो? किनभने यो मानिसले गर्न सक्ने कुरा थियो, यो उहाँलाई थाहा थियो। अनि यस्ता नीच कुराहरू, घिनलाग्दा कुराहरू कहीँ न कहीँ हामीले देखेकै र सुनेकै कुरा हुन्। अनि बीस पदमा भनिएको छ, जसले परमप्रभुलाई बाहेक अरू कुनै देवहरूलाई बलिदान चढाउला त्यो बिल्कुलै सखा पारियोस्। यो निश्चय नै अति नै कठोर दण्ड हो। परमप्रभुलाई बाहेक अरू कसैलाई बलिदान चढाउन पूर्ण रूपमा मार्ने काम कठोर दण्ड हो। तर यो कुरा याद राखौ, जब तपाईसँग क्यान्सर छ यसबाट निश्चय नै मुक्त हुन हामी चाहन्छौ, त्यही नै परमेश्वर यहाँ बताइरहनु भएको छ। अनि एक्काइस पदमा भनिएको छ, परदेशीलाई नसताऊ, त्यसलाई अत्याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ। मित्र, यो परमेश्वरको असल छिमेकीको नीति हो। अनि बाइस पदमा भनिएको छ, विधवा अथवा टुहराबाट फाइदा नलेऊ। यो परमेश्वर यस्ता मानिसहरूको ख्याल र वास्ता राख्नुहुन्छ भन्ने स्पष्ट संकेत हो। अनि तेइस र चौबीस पदमा भनिएको छ, फाइदा लिऊ र तिनीहरूले मेरो पुकार गरे भने म निश्चय नै तिनीहरूको पुकार सुन्नेछु। मेरो क्रोध दन्कने छ, म तिमीहरूलाई तरवारले सखा पार्नेछु र तिमीहरूका स्वास्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्। म विश्वास गर्दछु कि परमेश्वर असहायहरूको सुरक्षा गर्नुहुन्छ। महादण्ड ती मानिसहरूमाथि आइरहेको छ जसले आवश्यकतामा भएका दीन दुखीहरूलाई दुर्व्यवहार गरे, अनि आज पनि यो सत्य छ। 25 पदमा हामी पढ्छौं, तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकार जस्तै नहो, त्यससित ब्याज पनि नलेऊ। यदि कुनै व्यक्तिले ऋण लिन्छ भने उसलाई ठूलो ब्याज लदाउनु हुँदैन, जस्तो कि आज हाम्रो समाजमा हामी देख्दछौं। त्यो परमेश्वरको इच्छा अनुसारको परमेश्वरलाई खुशी पार्ने व्यवहार होइन। यिनै केही परमेश्वरका व्यवस्थाहरू हामी धेरै चाहिँ प्रस्थान 23 अध्यायमा दिएको भेटाउँछौं र अर्को दिन हामी ती व्यवस्थाहरूको बारेमा देख्दछौं। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-473-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।